आखिरी हिस्सा देखेंगे सूरत का। 25वें पारे का आगाज़ है। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम। आयत नंबर 47, सूरत हामीम सजदा। इलैहि युरद्दु इल्मु सआति वमा तखरुजु मिन समरातिन मिन अकमामिहा वमा तहमिलु मिन उन्सा वला तदउ इल्ला बिइल्मिही वयौमा युनादीहिम अयन शुरकाई قالوا آذنا كما منا من شهيد। उसी अल्लाह की तरफ लौटाया जाता है क़यामत का इल्म, और नहीं निकलता कोई फल अपने शगुफों में से या अपने गिलाफों में से, और ना हामिला होती है कोई मादा, और ना बच्चा जनती है इसके इल्म के बग़ैर। और जिस रोज़ वो इनको पुकारेगा कि कहाँ हैं मेरे वो शरीक, कहेंगे हम पहले ही अर्ज़ कर चुके हैं कि हम में से कोई इस पर गवाही न देगा। यहाँ से पारे का आगाज़ है, लेकिन मज़मून पिछली आयतों ही के साथ मिलता है। अल्लाह ताला की आयतों, उसकी निशानियों का तذکرہ है कि किस तरीके से लोग अल्लाह ताला की इतनी कुदरतों को छुटलाते हैं। इतनी निशानियाँ हैं जो उसका पता देती हैं, लेकिन लोग इनको समझ नहीं पाते। तो अब फ़ौरन मज़मून जो है वो क़यामत की तरफ लौटा दिया गया कि देखो, आज जितने भी बहाने करते हो, जितनी हुज्जतें करते हो, शौक़ से करो, जब क़यामत आएगी तो लग पता जाएगा। अल्लाह ताला के इल्मे मुहीत का बयान है ये। इलैहि युरद्दु इल्मुस्सा, दुनिया में बड़े बड़े उलूम की लोग बात करते हैं और अपना फ़न दिखाते हैं कि हमसे ज़्यादा इल्म वाला कौन है। कहा अच्छा, सारे उलूम, सारी साइंस, मैथ के और फलां ज्योमेट्री के हिसाब किताब लगा के ये बता दो कि क़यामत कब आएगी, लेकिन नहीं बता सकते। हज़रत जिब्राईल अलैहिस्सलाम एक मौके पर नबी सल्लम के पास आए थे। उस वक्त भी आपने नबी सल्लम से पूछा था कि क़यामत कब आएगी, तो आपने फ़रमाया था मल मसूल अनहा बियालम मिनस्साइल, कि जिससे पूछा जा रहा है उसको पूछने वाले से ज़्यादा नहीं पता। तो इससे क्या पता चलता है कि नबी सल्लम को भी इल्म उतना ही था जितना अल्लाह ने बताया। ये सही मुस्लिम की रवायत है। इसी तरह सूरत नाज़ियात आयत नंबर 44 में आता है, व इला रब्बिका मुंतहाहा, आपके रब की तरफ ही इसकी इंतहा है कि क़यामत कब आनी है, क्या होगा, क्या वक्त है, दिन क्या है। इसके बावजूद आप देखते हैं कि अक्सर बातें आप सुनते रहते हैं, 2010 में क़यामत आ जाएगी, आई तो कोई नहीं। कभी भी ऐसा ना सोचिए कि अखबारों की खबरें, ये फिर तो सारे ही तौबा कर लेंगे उससे पहले। हम भी फिर मौज मस्ती करते हैं और जब क़यामत आएगी उससे पहले जाके तौबा कर लेंगे। तो क़यामत का वक्त अल्लाह ने इसलिए भी छुपा के रखा है कि हर बंदा हर लम्हे उसके लिए तैयार रहे। कोई ये ना सोच ले कि अच्छा, क़यामत जब आएगी तो उससे पहले तौबा कर लूँगी। सूरत अल आराफ के 187 में भी आता है, ला युजल्ली हली वक्तिहा इल्ला हुआ, नहीं जाहिर करेगा इसको मगर वही, और उसके वक्त पे करेगा। अल्लाह ताला का इल्म इतना कामिल है, इतना उसका इल्म दूसरी चीज़ों को अहाता किए हुए। सूरत बकरा आयतुल कुर्सी में भी हमने पढ़ा था, वला युहीतून बिशय मिन इल्मिही, कि वो अल्लाह के इल्म से अहाता ही नहीं कर सकते। तो यहाँ बिल्कुल अल्लाह ताला के कामिल और मुहीत इल्म का बयान है कि किसी को नहीं पता, किसी नबी, किसी वली, किसी पैगंबर को नहीं पता कि क़यामत कब आएगी। को किसी के दुनिया में आने का वक्त तो जानता नहीं है कि बच्चा कब होगा, नज़रें लगी होती हैं, लेकिन अल्लाह का हुक्म होता है तभी बच्चा पैदा होता है। कोई बीमार है, 10 साल से बिस्तर पे है, कोई नहीं कह सकता वक्त कब आएगा। अक्सर जो मरते हैं लोग, उनके बारे में लोग यही कहते हैं, अब तो ठीक थे, रात को तो बात की हमसे, सुबह को तो ऐसे थे, अभी तो ये खाए, अभी तो ये बोले, और बस हम बाहर गए और जान चली गई। तो जिसको अपनी इनफरादी क़यामत का वक्त नहीं पता, उसको सारी दुनिया की क़यामत का क्या पता चलेगा। दूसरी चीज़, जहाँ समरात मिन अकमामी हा है, तो अकमाम शगुफों को कहते हैं, जैसे छिलका होता है ना दरख्त के ऊपर लगा हुआ कोई भी चीज़। वाहिद जमा मुजक्कर मोनस सब के लिए आता है, शगुफ़ इसको उर्दू में हम अपनी ज़बान में कहते हैं। फिर इसके बाद आप देखिए कि जो भी मादा, यहाँ वमा तहमिलु मिन उन्सा में सिर्फ औरत नहीं है, दूसरी फीमेल्स भी हैं, जैसे बकरियाँ, बिल्ली, गाय, भैंस, जिसके जब बच्चा होना है ये अल्लाह के हुक्म से आता है। लेकिन ज़रा सोचो क़यामत के दिन क्या होगा, जब तुम अपने शरीकों को अल्लाह के सामने पेश नहीं कर पाओगे, अल्लाह ताला पूछेगा बताओ किधर है, वो कहेंगे कालो आज़न्ना का। ये लफ्ज़ भी बड़ा एक हसरत का जुमला है कि हमने तो पहले ही कह दिया। ये बिल्कुल ऐसे है कि जैसे आप किसी को शर्मिंदा करें तो वो ये कहता है कि देखे अब हमसे बार बार ना पूछे, हमने आपको पहले ही तो बता दिया है और हमारी बात तो कोई मानेगा नहीं। तो इस तरीके से लोग उस वक़्त शर्मिंदगी महसूस करेंगे कि अल्लाह हमने तो पहले ही बता दिया, आवाज़ लगा दी कि हम में से कोई भी इस पर गवाही नहीं दे सकता कि तेरे सिवा कोई मौजूद है कि जिसको हम तेरे सामने पेश करें। वदल्ला अन्हुम मा कानू यदून मिन क़ब्लु वज़न्नू मा लहुम मिन महीस, और गुम हो जाएंगे उनसे जिनकी वो पहले से इबादत किया करते थे और वो यकीन कर लेंगे कि अब भाग कर जाने की कोई सूरत नहीं। इन आयात को सुनते और पढ़ते वक्त ज़रा लोगों को कब्रों की तरफ भाग भाग के जाता हुआ देखें। दुनिया में भागने की सूरतें थी, बीमार हो गए फलां कब्र पे चले जाओ, फलां बुजुर्ग से मांग लो, आज मैदाने महशर में खड़े, इससे बड़ी क्या मुश्किल है। अगर कोई पीर फकीर रोक सकता तो क़यामत के हंगामों को रोक ले, क़यामत में पड़ने वाली मुश्किलात को कि रोक ले। चलो दुनिया में जाते थे मुश्किलात टलवाने, आज जाओ और कहो क़यामत की मुश्किल आ गई टाल दो। कहा नहीं, कोई नहीं जाएगा, सब इधर उधर हो गए। आप देखिए जब किसी को आपने कोई काम कहा हो फिर उसकी तरफ से कोई रिस्पॉन्स ना आए, आप फ़ोन करें वो फ़ोन ना उठाए, आप बात करना चाहें वो मौका ना दे, किस चीज़ की दलील होती है कि इन्होंने वो काम नहीं किया। तो क़यामत के दिन अगर कुछ ऐसे बुज़ुर्ग जिन्होंने अपनी तरफ ये बातें रखी भी हुई थी कि हम तुम्हारी मदद करेंगे, सब भाग जाएंगे क्योंकि फेस नहीं कर सकेंगे। लेकिन इंसान का हाल क्या है, ला यस्समुल इंसान मिन दुआ इल खैरी, नहीं उकताता इंसान भलाई की दुआएं करने से। पीछे लफ्ज़ गुजरा यस्समु का, फरिश्तों की सिफत देखी थी हमने। वइम मस्सहु शर्रु फयऊसुन क़नूत, फिर अगर इसे तकलीफ़ पहुंचती है तो बिल्कुल ही मायूस हो जाता है और नाउमीद हो जाता है। ये तो है एक हालत कि खैर की दुआएं मांगने में थकता नहीं, खूब बातें करता है, लंबी लंबी लिस्टें अल्लाह को दिखाता है, ये भी चाहिए वो भी चाहिए, ये भी नहीं है वो भी नहीं है। लेकिन वलैन अज़क़ना रहमतम मिन्न मिन बादी दर्रा अमस्सतहु, और अगर हम चखाएं इसको रहमत अपनी जनाब से उस तकलीफ़ के बाद जो इसको पहुंची थी, लयकूलन्ना हाज़ा ली, तो कहता है मैं तो इसी का मुस्तहिक था, आई डिज़र्व इट, इन्ना मौतीतु अला इल्मी, क़ारून ने कहा था, इसका भी रवैया कुछ इसी किस्म का है, जब मुश्किल होती है चीखें निकल जाती हैं, सारी तस्बीहें खुलाती हैं, सारे जाय नमाज खुलते हैं, कुरान के वजीफों के वजीफे हो रहे हैं, मुसीबत टल गई, ऐसा बिहेवियर किया। ये देखिए ज़ुबान से कोई कहे ना कहे, हालात से और अपने हुलिये से इंसान खुशियों के मौके पर यही कह रहा होता है, हाज अली, ये आज मौका मेरे लिए आया, ये मौके रोज़ नहीं आते खुशियों के, आज देखेंगे नमाज का वक्त हुआ तो पढ़ लेंगे, आज हो सका तो करेंगे, और एक महीने की छुट्टी लिख लें, शादी आ रही है, शादी के आगे पीछे मिला के हम तो अवेलेबल ही नहीं है एक पूरा महीना। उस वक्त फिर इंसान इतना खुद को पूछने वाला होता है, हासिल ली जो है ना, ये कल्चर है, मैं मेरी ज़ात। आप एक छोटा सा अपने लिए क्राइटेरिया नोट कर लें कुरान की आखिरी सीढ़ियों पे खड़े हुए, कि इस वक्त आपको अल्लाह के दीन के तकाजे अपनी ज़िंदगी के तकाज़ों से ऊपर लगने शुरू हुए कि नहीं। आप यहाँ बैठे हैं, कल पता चले आप है ही नहीं, पता चला कि आपके तो घर में कोई ऐसा मामला हो गया और अब आपने उसको लिया और आप चल पड़े। देखिए हालात वाक़यात अल्लाह को पता होते हैं हर बंदे की, सिर्फ बात समझने की कैफियत है। कम अज़ कम अपने दिलों में इस दीन को अब एक आखिरी कोने में ना रखें कि जब ज़रूरत पड़ेगी तो निकाल लेंगे, जब कुछ नहीं होगा तो इसको खोलेंगे, प्रायोरिटाइज़ करें। जब अल्लाह के साथ हम जुड़ते हैं ना अल्लाह के दीन के साथ, तो उस वक्त हमारा एक मामला ये भी होता है कि हमारा कोई फ़ैसला ज़ाती फ़ैसला नहीं रहता, बंदा पब्लिक प्रॉपर्टी बन जाता है। एकदम डिसाइड नहीं मैं कर सकती कि मैं उठ के यहाँ से फ़ौरन कल कहीं चली जाऊँ और आपसे कह दूँ कि सॉरी मेरे पास ये काम नहीं। अल्लाह ताला हम सबको एमरजेंसी से महफूज रखे, आजमाइशों से बचा के रखे, लेकिन 10 दफ़ा सोचिए अपनी ज़ाती ज़िंदगी का फ़ैसला करते हुए, फिर 11वीं दफ़ा फ़ैसला करें। खुशियों के फ़ैसले, सैर के फ़ैसले, घूमने फिरने जाने के फ़ैसले। आप तो कल तक ये करते थे ना, बच्चों की छुट्टियाँ हुई तो घूम रहे हैं, बच्चों की छुट्टियाँ हुई तो हम शादियों में जा रहे हैं, छुट्टियाँ हुई तो पाकिस्तान जा रहे हैं। ये आदत कुरान की खिदमत करने वालों को सूट नहीं करेगी। कुरान पढ़ने वाले तो कर ले, उनको तो कोई रोक नहीं सकता, इसलिए कि अभी वो तो बेचारे अंडर ट्रेनिंग होते हैं, अभी उनका तो ईमान उस दर्जे का आया ही नहीं कि वो इसका फ़र्क नोट कर सके कि अल्लाह का दीन भी कोई ऐसी चीज़ है जिसको बीच में रख के फ़ैसले किए जाते हैं, इसके लिए कुर्बानियाँ दी जाती हैं, इसके लिए जुदाइयाँ सही जाती हैं। लेकिन जो लोग इस रास्ते में आगे बढ़ना चाहते हैं उनके करेक्टर में ये एक बहुत प्लस पॉइंट बन जाता है कि ये बंदा कितना प्रिडिक्टेबल था। बस दफ़ा हम इतने अनप्रिडिक्टेबल हो जाते हैं कि कोई भरोसा हम पे कर ही नहीं सकता। تو لہٰذا خوشیوں کے وقت میں لَيَقُولَنَّ هَٰذَا لِي، اس کو آپ نے اپنے اوپر لینا ہے. جب اللہ مجھے قرآن پڑھنے کی برکت سے پریشانیوں سے نکالتا ہے، ڈپریشن سے نکالا، بیماریوں سے نکالا، نکالا کہ نہیں اس کتاب نے ہمیں، آپ محسوس کرتے ہیں اطمینان قلب، خوشیاں، سکون، خوشی، اللہ نے ہمیں نعمت دی. تو جب کوئی خوشی آ جائے، هٰذَا لِي، بات بھی نہ کرو، میرا ذاتی معاملہ ہے، تمہیں میرے حالات نہیں پتہ، تمہیں میری پوزیشن نہیں پتہ. ایک دوسرا رویہ ایسے وقتوں میں ایسے ناشکروں کا کیا آتا ہے، وَمَا أَظُنُّ السَّاعَةَ قَائِمَةً، جب اس کو تھوڑا سا ڈرایا جائے کہ دیکھو کیا بات کر رہے ہو، تو کہتا ہے میں نہیں سوچتا کہ قیامت آنی ہے، دیکھی جائے گی جب ہوگا. ایسے ہی ڈراتے رہتے ہیں، یہ ملاؤں کا مزاج ہے، ہر وقت قیامت قیامت کی باتیں کرتے ہیں، ڈراتے رہتے ہیں، خون خوش کرتے ہیں، ہمارے عیش و عشرت میں بھنگ ڈالتے ہیں، نہ ان کو خوش رہنا آتا ہے، نہ دوسروں کو خوش دیکھ سکتے ہیں، اس طرح کی باتیں کر کے ہمیں ڈراتے ہیں. چلو پھر اگر بالفرض قیامت آ بھی گئی، وَلَئِن رُجِّئْتُ إِلَىٰ رَبِّي، اور اگر بالفرض محال، دل تو نہیں مان رہا، لیکن اگر بالفرض میں آ بھی گیا، پلٹا دیا گیا اللہ کی طرف، اِنَّ لِي عِندَهُ لَلْحُسْنَىٰ، تو یقیناً میرے لیے اس کے پاس اکرام ہی اکرام ہوگا. یہ خوش فہمی ہو جاتی ہیں بندے کو اللہ کی طرف آ کے، میں نے جہنم میں جانا ہے، ہاؤ اٹ از پاسبل، میں، میرے لیے تو پتہ نہیں جنت کا کون سا محل تیار ہے، یہ وہ جہنمی، یہ تم جہنمی، یہ فلاں جہنمی. یہ سوچ بندے کو توڑ کے رکھ دیتی ہے. یاد رکھیے کہ جب بندہ اپنے آپ کو ناگزیر سمجھ لیتا ہے نا، کہ میرے بغیر کچھ نہیں ہو سکتا، اور میں تو اللہ کی ضرورت بن چکا ہوں، اور اب میرے اوپر ہی تو ساری باتیں چلتی ہیں، میری زندگی، میری زندگی. اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ دیکھو، تم غور تو کرو، تم ہو کس کھیت کی مولی، تمہیں تو خود نہیں پتہ کہ تمہارے ساتھ تمہارے گھر میں کیا معاملہ ہو جائے گا کل. تم تو اتنے زیادہ اللہ تعالیٰ کے رحم و کرم پہ پڑے ہوئے ہو، تو کیا آخرت کے لیے یہ خوش فہمیاں ہی رکھی ہیں تمہیں؟ تمہیں تمہارے قرآن نے، تمہارے دین نے یہ خوش فہمیاں دے دیں کہ اب تم تو سب سے اچھے ہو گئے؟ دیکھیے ایک ٹون بدلنے لگتی ہے قرآن پڑھنے کے بعد. ہم نیک، ہمیں ایسے ہوتا ہے، ہمیں سچے خواب آتے ہیں، ہم، اور یہ تم، خاص طور پہ جب خاندان والوں میں جا کے انسان بیٹھے تو یہ باتیں کرنا کہ شاید ساری بھلائیاں میرے لیے، اور اب سارا وبال جو پڑھنا ہے تو وہ تم پہ ہی پڑھنا ہے، یہ انتہائی خطرناک بات ہے. یہ ان لی عندہ الحسنیٰ کی دلیل ہے. خوش فہمیوں کی جنت میں جیتے ہیں. وہ کہتے ہیں چلے بھی گئے، جس رب نے یہاں اتنا کچھ دے دیا وہاں بھی دے دے گا، اور اللہ نے نوازتے اور نعمتیں تمہارے لیے رکھی. یہ دعویٰ کس کا تھا؟ وی آر چوزن پیپل، نحنو احباؤہ، جی اس کا تھا. کہتے تھے کس طرح ہو سکتا ہے، آنی ہے قیامت اور اللہ نے تو ہمارے لیے جنتیں تیار کی ہیں. کہا نہیں، جو ایسا دعویٰ کرے گا، فَلَنُنَبِّيَنَّ الَّذِينَ كَفَرُوا بِمَا عَمِلُوا، ہم تو آگاہ کریں گے کافروں کو جو کرتوت انہوں نے کیے اس سے، وَلَنُذِيقَنَّهُم مِّن عَذَابٍ غَلِيظٍ، اور ہم ضرور چکھائیں گے ان کو سخت عذاب، ہم ان کو سخت قسم کا عذاب چکھائیں گے. کوئی اللہ تعالیٰ پریشر میں نہیں آتے، کوئی ایکسپیکٹ کر لے کوئی چیز، پھر ہم کہتے ہیں اب اس کو کیا کہیں، یہ بیچارہ پہلے ہی اتنی لمبی امید لگا رہا ہے، اب ہم اس کی امیدیں کیسے توڑیں. اللہ کہتے ہیں سوری، ہم آپ کی ان گیدڑ بھپکیوں میں نہیں آتے، ہم اپنے آپ کو آپ کے پریشر میں نہیں لاتے. وَإِذَا أَنْعَمْنَا عَلَى الْإِنسَانِ أَعْرَضَ، اور جب ہم احسان فرماتے ہیں انسان پر تو تکبر سے منہ موڑ لیتا ہے، أَعْرَضَ، اعراض کرتا ہے، اکھڑا پھرتا ہے. اس کو اللہ تعالیٰ کا دین، اللہ کی بات، نمازیں، مسجد، حج، نماز، روزے سارے بھول جاتے ہیں، اس طرح چوڑا ہوتا ہے. أعْرَضَ کا لفظ پیچھے بھی ذکر کیا تھا، اعراض کرنا ہے، چوڑا ہونے کو بھی کہتے ہیں، جیسے سائڈ سے چہرہ دیکھے تو چوڑا لگتا ہے نا، یعنی رخ پھیرتا ہے. پھر نمازیں بھی گئیں، پھر دین بھی گیا، پھر ساری ذمہ داریاں دین کی وہ گئیں، اور اعراض کرتا ہے. وَنَعَا بِجَانِبِهِ، اور پہلو تہی کرتا ہے اس سے، یعنی اپنا رخ پھیرتا ہے، جو ذمہ داریاں تھیں اس سے منہ پھیر لیتا ہے، اپنے آپ کو بالکل اس چیز سے الگ کر لیتا ہے. جیسے پہلو بدل کے سونے والے کو پتہ نہیں چلتا کہ میرے پیچھے کیا ہو رہا ہے، اس کو بھی نہیں خبر ہوتی، کبھی پلٹ کے دیکھتا بھی نہیں کہ اللہ کے دین کا پھر حال کیا ہے، جو کام میں کر رہا تھا وہ کہاں ہو گیا، اس کا کیا بنا، جو لوگ مجھ پہ نظریں لگائے ہوئے تھے ان کا کیا بنا، جب یہ حال ہوتا ہے. لیکن وَإِذَا مَسَّهُ الشَّرُّ، ہاں پھر جب اللہ سے اعراض کرو تو کیا خوشیاں ملیں گی؟ اللہ سے رخ پھیرو گے تو کیا اللہ تمہاری طرف رحمت لے کے آئے گا؟ جب سزا ملتی ہے، انتقام ہوتا ہے، تو پھر دوبارہ اس کی فطرت لوٹ آتی ہے، فضو دعا ان عرید، لمبی چوڑی دعائیں کرنے لگتا. نعمت ملی، مگن ہو گیا، مست ہو گیا، اللہ سے دور، اللہ کے دین سے دور، تکبر بڑھا، غفلت بڑھی، مصیبت آئی تو واپس اللہ کی ضرورت محسوس ہوئی، پھر لمبی لمبی دعائیں. مبالغہ ہے یہاں عرید، اگر آپ اس کو بھی لینگویج کے رخ میں دیکھیں تو یہ لفظ جو دکھ رہا ہے معنی اس کے مختلف دکھ رہے ہیں. فضو دعائیں عرید، یہ کہنے کی بجائے کہ وہ بڑی بڑی دعائیں کرنے والا ہو جاتا ہے، یہ کہہ دیا وہ بڑی بڑی دعا بن جاتا ہے. عرید فعیل کا وزن ہوتا ہے، یعنی اتنی لمبی دعائیں ہوتی ہیں، چوڑی چوڑی، مبالغہ. جس چیز کا عرض بڑا ہو اس کا طول اس سے زیادہ بڑا ہوتا ہے. اسی لیے جنت کی جب بات ہوئی تھی تو اردوح سماوات والارض آیا تھا، تو یہاں کیا بات ہوئی، طویل دعائیں کرتا ہے. اب یہاں کیا طویل دعائیں کرنا بری بات ہے؟ نہیں. صحیح بخاری اور مسلم میں آتا ہے کہ اللہ تعالیٰ سے الحاح اور زاری کے ساتھ مانگو اور بار بار تکرار کرو، یہ اچھا لگتا ہے. مطلب کیا ہے کہ جو رابطہ ٹوٹا ہوا تھا اللہ تعالیٰ سے وہ جڑنے لگتا ہے. یہاں پھر اس کے لمبی دعائیں کرنے والے کو برا کیوں کہا گیا؟ اصل میں یہ ایک ایسا غافل انسان ہے کہ جو اللہ تعالیٰ سے بھی مانگتا ہے، دوسروں سے بھی مانگتا ہے. یہاں یہ نہیں پتہ چل رہا کہ فضو دعائیں نرید کس سے دعائیں کروا رہا ہے، اللہ کے آگے نہیں جھک رہا، ہر بندے کے سامنے آ کے رونا روتا ہے، ہر بندے کے ساتھ یہ معاملہ کر لیتا ہے، اپنے دکھڑے سناتا ہے. اس کا مقصد اللہ سے دعا کرنا نہیں ہوتا. آپ اس کو چھوٹا سا ایک اردو میں لفظ لکھ لیں، اپنے رونے رونے لگ جاتا ہے. یہ فضو دعائیں نرید کا اگر کوئی ٹھیٹھ ترجمہ ہوگا نا تو رونے رونے لگ جاتا ہے، دکھڑے سناتا ہے. جس کو دیکھا کھڑا دیکھا چل پڑا، بیٹھا دیکھا باتیں شروع کر دی. جس نے جو کہا وہ نہیں دیکھتا موقع، وہ نہیں دیکھتا محل، اور وہ شروع ہو جاتا ہے لوگوں کو اپنے غم سنانے، میرے ساتھ اللہ نے یہ کیا، ساری مصیبتیں میرے نصیب میں کیوں ہیں، اور ایسی ناشکریاں کرتا ہے. اس کو دیکھ کے تو ایسے لگتا ہے کہ کبھی اس کی زندگی میں خوشی آئی نہیں، ایسے لگتا ہے کہ اس کا تو کوئی خدا ہی نہیں ہے، شاید اس کے ساتھ اتنے دکھ ہیں. یاد رکھیے یہ بھی ایک کرائیٹیرین اپنے لیے نوٹ کریں، قرآن پڑھنے کے بعد بندہ اپنی خوشیاں چھپائے نہ چھپائے غم چھپانے لگتا ہے. اس وقت وہ اپنا چہرہ مہرہ حال حلیہ زیادہ اچھا کرتا ہے جب زیادہ بڑے غم میں ہوتا ہے. کبھی بھی آپ اللہ کے نبی صلی اللہ علیہ وسلم کی سیرت کو کھول کے دیکھیں، یہ نہیں لگے گا کہ آپ دکھی بیٹھے تھے، اداس تھے، اور آپ کے ساتھی تسلیاں دے رہے تھے، اللہ کے نبی صبر کریں اگر خدیجہ فوت ہو گئی ہیں، صبر کریں اگر آپ کا نواسا فوت ہو گیا، آپ کی نواسی فوت ہو گئی ہے، آپ کے بیٹے فوت ہو گئے، آپ کی دوسری بیوی فوت ہو گئی ہے، آپ کے چچا چلے گئے. کوئی ایسی کمزور محفل ہمیں اللہ کے نبی کی زندگی میں نہیں دکھتی. تو پھر جب انسان اپنی ذاتی زندگی کے غموں کو اتنا لوگوں سے ڈسکس کرے کہ جہاں بیٹھا زو دعا ان عرید، تو یہ بھی درست چیز نہیں ہوتی. مومن کا حال کہ ان نمشک وسی و حسنی اللہ، میرا غم، میرا شکوہ، میری شکایت ساری اللہ کے آگے ہے، اس لیے میں کسی دوسرے کو اپنی باتیں نہیں سناتا. اللہ تعالیٰ کہتے ایسے لوگوں سے کہیے، قل ارأیتم، کیا دیکھا تم نے، یعنی اے کافرو، کبھی غور کیا تم نے، کبھی تم نے اس چیز پہ تدبر کیا، کیا ان کانا من عند اللہ، اگر یہ قرآن ہوتا اللہ کی طرف سے، یعنی جو کہ ہے، تم نہیں مانتے لیکن چند منٹ کے لیے سوچ لو کہ اگر واقعی اللہ کی طرف سے ہوتا، ثم کفرتم بہ، پھر تم اس کا انکار کر چکے. اللہ کی کتاب کا تم انکار کر رہے ہو، پھر من ادل ممن، پھر اس سے زیادہ بڑا گمراہ کون ہوگا. ہو فی شقاق بعید، جو اختلاف میں بہت دور نکل گیا. کس طریقے سے آپ دیکھیں شعور کو بیدار کیا، کہ قرآن کی مخالفت صرف ضد کی وجہ سے کرتے ہو نا، کیونکہ شقاق شق سے، اور شک کہتے ہیں نا، جسے کہتے ہیں نا قبر شک ہو گئی، پھٹ پڑنا، دو ٹکڑے ہو جانا. ایک ماحول تھا مکہ والوں کا، قرآن آیا تو پھٹ گئے، کچھ تعصب کے مارے ہوئے الگ ہو گئے، کچھ حق شناس جو تھے وہ حق کے ساتھ چپک گئے، ضد عناد مخالفت میں آ گئے. اور بعید اس میں مبالغے کے لیے آیا، زیادہ مخالفت، زیادہ عناد، یعنی اللہ کے نازل کردہ قرآن کی تکذیب کر رہے ہو. نکال دو نبی کو بیچ میں سے، اس کے بنی اسرائیلی بنی اسماعیلی ہونے کو نکال دو، اس کے عربی اجمی ہونے کو نکال دو، جبرائیل کو نکال دو، وحی کو نکال دو، ذرا اوپر اپنی نسبت جوڑ کے دیکھو، ان کا نام نند اللہ، आज भी मेरा अल्लाह के हाथ कांप जाएं किसी बंदे के जिसको ये बात समझ आ जाए। जब आप किसी को कुरान की दावत दें और वो आगे से ढीला ढाला ले, नहीं आज वादा नहीं कर सकती मैं आपसे, भाई आपने मेरे लिए आना है। यदि बास को आप दावत देते हैं ना दीन की, तो वो ये सोच रहे होते हैं कि आपका फ़ायदा है, नहीं मैं आज नहीं आपसे वादा करती। और इतना लेयर मूड होता है ना, एहसास ज़िया ना एहसास महरूमी कि मैं ना जाऊँगी तो मेरी नेमत छिन जाएगी, मेरी दौलत छिन जाएगी। ऐसे वक्तों में एक बंदा जब इस किस्म की बात करता है तो अल्लाह ताला कहते हैं ज़रा सोचो तो सही, तुम्हारा मामला किससे है। देखिए किसी को कोई ऑफ़र आती है ना, आप मेरे साथ बिज़नेस करना चाहते हैं, आप कहते हैं नो थैंक्स, चले गए, कोई बात नहीं वो दूसरे के साथ कर लेगा। जब बंदे के साथ रब का मामला और बंदा आरादा व ना बिजानी भी ही फिर जू दुआन अरीद वाली कैफियत में आ जाए, तो आप सोचिए कि अल्लाह को गैरत आती है ना। यही बातें मिलती जुलती हज़रत अली ने एक मौके पे कही थी एक काफिर को, जिसने कहा कि तुम मुसलमान क्या हो, अपनी ज़िंदगी को जीरन करते हो। एक मोहूम, मोहूम कहते हैं जिसका वहम है, यानी एक ऐसे वहमी बात पे कि क़यामत आनी है, तुमने दुनिया की सारी रौनकें छोड़ी हुई हैं। उनको ये पता ही नहीं कि दुनिया की रौनकें छुटती कहाँ हैं। तो तनज़्ज़ुल अलैहिम अल मलाइका, वो रौनकें तो और बढ़ जाती हैं, और मोमिन की जन्नत, मोमिन की सारा फ़न ग्लैमर उसके दिल में होता है। काफिर बेचारा बाहर तड़प रहा होता है नेमतें खा पी के, लोगों को खुश करने में दिल उसका जल रहा होता है, मोमिन की खुशी उसके अंदर होती है। तो कहा तुमने सब कुछ छोड़ा हुआ है, तो उस पर हज़रत अली ने फरमाया था कि सोचो अगर बिल्फर तुम्हारी बात ठीक है कि क़यामत नहीं आनी, तो मैंने अपनी ज़िंदगी से क्या खोया। मैं नेकी करता हूँ मेरे दिल को खुशी मिल जाती है, मैं उस वक़्त किसी गुनाह से बचा रहता हूँ, मैं सदका करता हूँ किसी गरीब का फ़ायदा हो जाता है, मैंने क्या खोया। चार दिन की तो बात है, लेकिन तुम बताओ कि अगर मेरी बात ठीक हुई तो तुम्हारा क्या बनेगा, क्या खो रहे हो क्या पा रहे हो। इतनी मुदल्लल बात थी, उस बंदे के दिल पे गई, मुसलमान हो गया। तो सोच लो इनकान अमेन इन दिल्ला सुम्मा कफर तुम भी मन अदल्लू, एक एक लफ्ज को रुक रुक के दिल पे महसूस करें, अपना नाम लिख के सोचे इंसान क्या मेरे से भी ज़्यादा कोई भटका हुआ होगा, अगर मैंने अल्लाह की इस बात की कदर ना की और इसको छोड़ दिया, इसके पास सिर्फ ज़िद की वजह से, हट धर्मी की वजह से। देखिए एक बात होती है, बंदा करना चाहता है हो नहीं रहे हालात, ये एक और बात है, बिल्कुल डिफरेंट टोन होती है, रोना तड़पना। हो सकता है ऐसे मजबूर लोगों की आंखों के आंसू इतने ज़्यादा हों कि अल्लाह ताला उनको उसका अजर दे, लेकिन ये जो बात होती है ना तासुब की पट्टी वाली, हम नहीं जी, हमारा नहीं जी, हम उससे नहीं पढ़ेंगे, हम उससे नहीं सुनेंगे, हमारी जमात से होगा तो पढ़ेंगे, हमारे फिरके का, हमारे गिरोह का। चलो ठीक है, तुम जो करना चाहो कर लो, सनुरीहिमायातिना फिल आफाक, हम अन करीब इनको दिखाएंगे अपनी निशानियां आफाक में, उफक से हम दिखाएंगे इनको कायनात की बातें, किनारे को कहते हैं आफाक, मतलब कह के हम अपनी निशानियां बाहर किनारों में भी दिखाएंगे, वफी अनफुसिहिम और उनके नफ्सों में भी। अल्लाह ताला ने अपनी कुदरत की निशानियां बाहर भी रखी हुई हैं ताकि वो बाहर वाले देख ले, और अंदर हर इंसान के अंदर भी अल्लाह ताला की निशानियां मौजूद हैं। अपने सोलर सिस्टम को, अपने जिस्म के निज़ामों को देख लीजिए, हजम का निज़ाम, खाने पीने का, सोचने का, दिमाग का, एक एक चीज़ बोल बोल के बता रही है कि ला इलाहा इल्लल्लाह। अल्लाह ताला बता रहे हैं कि देखो तुम्हें इस कायनात पे नज़र डालने के बाद भी जिस ज़ात का पता चलेगा वो मैं हूँ, पता चल जाएगा कि मैं हक हूँ और मेरा ये कलाम था। और अगर अपने नफ्स के अंदर देखोगे, अपने अंदर झांकोगे, तो भी मैं ही हूँ। हत्ता यतबैन लहुम अन्नहुल हक, यहाँ तक के वाज़े हो जाए उनके लिए कि ये कुरान वाकई हक है या ये रसूल वाकई हक है। हु जो है इसको कुरान और नबी दोनों पे करेंगे, पीछे बात चुके कुरान की थी तो यहाँ हक बात होगी कि ये लोग मान जाएंगे उस दिन कि जिस रब ने सूरज चाँद सितारे रात दिन बादल हवा बिजली कड़क चमक इतना कुछ पैदा कर दिया, ये इतनी आयात हैं, इतनी शिल्ट्स हैं, ये इतने साइन बोर्ड्स लगे हुए इस कायनात में अल्लाह को पहचानने के, तो क्या वो फिर कुरान की आयतें सही ना बताएगा? क्या अल्लाह ताला ऐसा है कि उसने गलत आयतें लगा दी कुरान में जो तुम्हें भटका देंगी, सिरात मुस्तकीम से दूर कर देंगी? नहीं। अवलम यकफी बि रब्बिका अन्नहु अला कुल्लि शयइन शहीद, क्या ये काफ़ी नहीं कि आपका रब हर चीज़ पर गवाह, यानी आपको दूसरों की गवाहियां क्या लेनी है, अल्लाह की गवाही काफ़ी नहीं है? इसको कहते हैं इस्तफहाम इकरारी, اقرار کروانے کے لیے، اپنے بندوں کے اقوال اور افعال کو دیکھنے کے لیے کہ اللہ کافی نہیں ہے؟ جس نے یہ کلام بھیجا، جس کی طرف سے یہ رسول آیا، کیا اس کی گواہی کافی نہیں؟ تمہیں دوسروں کی گواہی چاہیے، اپنے کچھ بڑوں کی گواہی چاہیے کہ ہمارے معاشرے کے ان لیڈز ان چیزوں کو قبول کر لیں گے تو ہم مان لیں گے، پڑھے لکھے لوگ مان لیں گے تو ہم کر لیں گے، بڑے مشہور فیمس لوگ ان چیزوں کو ویریفائی کر دیں گے، سگنیچرز کر دیں گے تو ہم مان لیں گے، کیا تمہیں اللہ کی گواہیاں کافی نہیں ہیں؟ اللہ تعالیٰ کیسے پچھلی آیت میں مظاہر فطرت پر غور و فکر کی دعوت دے رہے ہیں، لیکن لوگ غور و فکر کی زحمت برداشت نہیں کرتے۔ کائنات کے ذرے ذرے کے اندر اللہ تعالیٰ کی ذات کا پرتاؤ موجود ہے، لیکن غافل ہیں، جو اپنے غموں میں چھورے ہیں، جو اپنی خوشیوں میں جھوم رہے ہیں۔ ایسے لوگوں کو اتنی فرصت ہی نہیں ہے کہ اللہ تعالیٰ کی اس کائنات پہ غور کریں۔ آپ دیکھیے کہ ہم صرف اپنے جسم کے اندر دیکھ لینا تو ہم اللہ تعالیٰ کو پا سکتے ہیں، کس طرح سے ہم ایک چھوٹی سی تکلیف کا شکار ہوتے ہیں اور ہماری ساری صحت ختم ہوتی ہے۔ اب دیکھیے کینسر کیا ہے، ایک جراثیم ہے نا چھوٹا سا، جسم میں جا کے ساروں کو کھانا شروع کرتا ہے، بڑھتے بڑھتے سارے جسم کو کھوکھلا کرتا ہے۔ صرف ایک چیز ہم کو کھوکھلا کر کے رکھ دیتی ہے تو آپ سوچ سکتے ہیں کہ پھر انسان کتنا اللہ کا محتاج ہے۔ اس لیے پھر آخری آیت ہے سورت کی، اَلَا اِنَّهُمْ فِي مِرْيَةٍ مِّن لِّقَاءِ رَبِّهِمْ، سنو یہ لوگ شک میں مبتلا ہیں اپنے رب سے ملنے کے بارے میں۔ اَلَا اِنَّهُ بِكُلِّ شَيْءٍ مُحِيط، یاد رکھو وہ ہر چیز کو گھیرے ہوئے ہے۔ آپ فیل کر رہے ہیں کہ ادھر اللہ تعالیٰ کے المحیط ہونے کی بڑی بات ہے، گھیراؤ کر رہا ہے، سرنڈر کر رہا ہے اللہ تعالیٰ تمہیں، تم اس کے بس سے باہر نہیں جا سکتے۔ تم غور کیا کرو، تم اپنے آپ کو کتنا بھی اس سے دور لے جاؤ، مرو گے تو وہ تمہیں گھیر کے لے جائے گا، تمہارے اوپر اس کا پورا غلب ہے، پورا تصرف ہے۔ تمہاری آنکھوں سے جو چاہے دکھوا لے، تمہارے کانوں سے جو چاہے سنوا دے، جو چاہے تم سے بلوا لے، اس کو کوئی روک نہیں سکتا۔ لیکن اس نے تمہیں اجازت دی، تمہیں اس نے تھوڑی سی قوت دی کہ جاؤ کر کے دیکھو کیا کرتے ہو۔ اللہ تعالیٰ کی ذات جو ہے کس طریقے سے لوگوں کے حالات کو دیکھتی ہے، کیا وہ مجھے نہیں دیکھتی ہوگی؟ کیا وہ میرے حالات کو نہیں جانتا؟ اللہ تعالیٰ کا شہید ہونا بندے کو کھلے میدان میں کھڑا کر دیتا ہے، ایسے لگتا ہے کہ بندہ ایکسپوز ہو گیا۔ دنیا میں ہم کتنے پردے ڈال لیتے ہیں اپنے اوپر، دوسروں سے بڑے اچھے لگ رہے ہوتے ہیں ہم لوگوں کو، بڑے ہم نہا دھو کے آتے ہیں لوگوں کے سامنے، بڑے نیک معروف ہوتے ہیں۔ کبھی اپنے بارے میں، اپنی تنہائیوں میں پوچھو کہ تمہارا رب جب تمہیں تنہائیوں میں دیکھتا ہے، تمہیں اس وقت دیکھتا ہے، تو کیا تم اس وقت سمجھتے ہو کہ تمہاری کوئی عزت رہتی ہوگی؟ نافرمانیاں کرتے ہو، سرکشیاں کرتے ہو، اللہ تعالیٰ کے حکموں کو توڑتے ہو، قانونوں کو توڑتے ہو، پھر کہتے ہو کہ ہم پریشان ہیں۔ آپ کوئی اپنی پریشانی سوچیں جو اس وقت آپ کو لاحق ہو۔ ویسے تو قرآن پڑھنے والوں کو کوئی رہتی نہیں ہے، لیکن اگر آپ کو واقعی کوئی پریشانی ہے نا، جسے آپ کہتے ہیں میرا دل بند ہو رہا ہے، میرا سر گھوم رہا تھا، مجھے سمجھ نہیں آ رہی کیا ہو رہا ہے، فوراً چیک کریں اللہ کی کوئی نافرمانی کا غم ہوگا۔ ایک چھوٹا سا جملہ سورت کے آخر میں کہہ دیتی ہوں آپ کو کہ اب آپ خود کو پہچانا کریں، کیونکہ اللہ کا مزاج تو آپ سمجھ چکے ہیں الحمدللہ۔ اب اگلی صورتوں میں بہت بات ہوگی، وفی انفسہم، اپنے آپ کو پہچانیں۔ یہ سیلف ڈسکوری کا نام ہے، یہ قرآن جو ہوتا ہے نا، اس کو پڑھنے کے بعد بندہ حقیقت میں اپنے وجود کو بھی اللہ کی دین سمجھتے ہوئے استعمال کرتا ہے۔ آپ اپنی زندگی میں غور کریں، اگر سٹل آپ الجھنوں کا شکار ہیں، الجھاؤ کا شکار ہیں، سمجھ نہیں آ رہی کیا کروں، جس کو کہتے ہیں نا انپریڈکٹیبلٹی، جس کے لیے کوئی پیشن گوئی نہ کی جا سکے، فور کاسٹ نہ کی جائے، پتہ نہیں کیا ہوگا، پتہ نہیں، الجھن ہی الجھن ہے، تو آپ فوراً چیک کریں کہ آپ کی زندگی میں کہیں نہ کہیں کوئی نافرمانی ہے۔ آپ کی ہے، آپ کے گھر والوں کی ہے، شوہروں کی ہے، بیویوں کی ہے، بچوں کی ہے، آئی ڈونٹ نو، لیکن کہیں نہ کہیں نافرمانی کا پانی لگتا ہے تو مومن پریشان ہوتا ہے، ورنہ بندہ ہے مومن کی زندگی تتنزل علیہم الملائکہ، بالکل کول اینڈ کام، خوشیوں میں مسکراتا ہے، لیکن تھوڑی سی مسکراہٹ تبسم میں بدل جاتی ہے، غموں میں مسکراتا ہے، تھوڑا سا اس میں اداسی کا رنگ ہوگا، بس مومن کی زندگی میں آپ کو ٹھہراؤ دکھے گا، نہ وہ اچھلتا کودتا لڈیاں ڈالتا ہوا آپ کو کہیں دکھے گا، کپڑوں سے باہر نکلتا ہوا دکھے گا، اور نہ غم میں ڈپریشن میں دکھے گا۔ بڑی سٹیبل زندگی ہوتی ہے، ثم استقاموا کی زندگی کوئی ظاہر کی چیز نہیں ہے کہ آپ جم گئے، یہ بندے کے اندر آتی ہے، फॉर्म, शुक्र है मुझे ज़िंदगी का मकसद मिल गया। अब मैं मुतमईन हूँ, अब मैं सेटिस्फाइड हूँ, यही मुझे चाहिए था। बस अल्लाह मोहलत दे, अल्लाह और करना है। जैसे किसी गैर मुस्लिम औरत की बात याद आती है कि जो उसने कही कि मैं बहुत भटकी, मैंने बड़े दीन देखे, मैं बहुत से के पास गई, मैं बेचैन थी, लेकिन जब से मैं इस्लाम में आई हूँ मैं मुतमईन हूँ। अब बस मुझे यही फिक्र है कि मैं इसको सीखूँ, मैं इसको समझूँ, मैं दूसरों को बताऊँ। ये कामनेस, ये सुकून कुरान पढ़ने वाले के अंदर भी आना चाहिए। क्यों? कि एक वो रिवर्ट है ना जो कुफर से इस्लाम पे आता है, एक रिवर्शन मेरी और आपकी हो रही है, एक रेवोल्यूशन हमारी जिंदगियों में आ रहा है, एक इनकलाब हमारे अंदर भी बरपा है। कभी भी जिंदगी में कोई मुश्किल आपको जब दुखी करे, जिसको कहते हैं ना दिल को तकलीफ लग जाए, समझे समथिंग इज रॉन्ग, वरना आप दुखी नहीं रह सकते। दुखों के वक्त में भी अंदर तसल्लियाँ होती हैं, खुशियाँ, इत्मीनान, शर के अंदर से आप खैर ढूंढ रहे होते हैं। अल्लाह के फैसलों को तो आप यूं चूम चाट के लेते हैं कि जैसे आप किसी बड़े के हाथ से बड़ी खुशी से कोई चीज़ लेते हैं। आप कहते हैं मैं इसके हाथ से मना नहीं करती। कभी हमारा कोई बड़ा हमें कोई रोटी का टुकड़ा पकड़ा दे, कोई कुकी दे दे, कोई मिठाई दे दे, हम ना भी खाना चाहिए ना, तो हम कहते हैं आपने दिया ना, मैं रख लेती हूँ, अभी नहीं खा रही, बाद में। अल्लाह के फैसलों को यूं लेंगे ना तो ये है सुमस्तकामो। खुशी के फैसले नहीं, गम के फैसले, मौतों के फैसले, बीमारियों के फैसले, परेशानियों के फैसले, नफ़े के नहीं नुकसान के फैसले अल्लाह से, कि अल्लाह बिस्मिल्लाह मैं आपके हाथ से ले रही हूँ, मेरे रब ने मेरे लिए ये मामला किया है, मैं इस पर खुश हूँ। फिर आप फील करेंगे कि आप अपने नफ्स के अंदर जो चेंज पाएंगे वो इत्मीनान है और वो सुकून है, और अल्लाह ताला हमें ये दे दे। यकीन करें इसके बग़ैर ज़िंदगी बड़ी काबिले रहम है। काबिल तर्स हैं वो लोग जो कभी तेज़ म्यूज़िक में अपने आप को उलझा के और कभी शराब के नशे में धुत करके अपने आप से फरार चाहते हैं। सच्चा मोमिन जिस तरह अल्लाह की ज़ात पे गौर करके इंजॉय करता है ना, इस तरह वो अपने नफ्स पे भी गौर करता है। मैं कल क्या थी, मेरी ज़िंदगी में कितने चेंज आए, अल्लाह मुझे कहाँ ले आया, आज मैं कुरान से जुड़ गई, कल कैसी होती थी। आप सोचा करें, आपकी ज़िंदगी दो चीज़ों पर ये मुहित हो जाएगी आखिरी पाँच पारों में, मैं और मेरा रब। यकीन करें बाकी लोग दूर दूर खड़े खड़े दिखेंगे हेवले। कभी भी हम सोचें कि जब हम इधर से उठ के उधर जाएंगे तो उस वक्त हमारे पास क्या होगा, तो अल्लाह ताला से दुआ है कि हमें अमल की तौफीक अता फरमाए। सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।
إليه يرد علم الساعة وما تخرج من ثمرات من أكمامها وما تحمل من أنثى ولا تضع إلا بعلمه ويوم يناديهم أين شركائي قالوا آذناك ما منا من شهيد وضل عنهم ما كانوا يدعون من قبل وظنوا ما لهم من محيص لا يسأم الإنسان من دعاء الخير وإن مسه الشر فيئوس قنوط ولئن أذقناه رحمة منا من بعد ضراء مسته ليقولن هذا لي وما أظن الساعة قائمة ولئن رجعت إلى ربي إن لي عنده للحسنى فلننبئن كفروا بما عملوا ولنذيقنهم من عذاب غليظ وإذا أنعمنا على الإنسان أعرض ونأى بجانبه وإذا مسه الشر فذو دعاء عريض قل أرأيتم إن كان من عند الله كفرتم به من أضل ممن هو في شقاق بعيد سنريهم آياتنا في الآفاق وفي أنفسهم حتى يتبين لهم أنه له الحق أولم يكف بربك أنه على كل شيء شهيد ألا إنهم في مرية من لقاء ربهم ألا إنه بكل شيء محيط